الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. میرے مدنی چینل کے ناظرین پھر آپ کے ساتھ اپنا سلسلہ گھر اور معاشرہ لیے حاضر ہیں. الحمدللہ یہ جو ٹاپک ہے ہمارا گھر اور معاشرہ اس میں مختلف ہم لیتے ہیں ٹاپکس. آج جو ہمارا ٹاپک ہے وہ ہے آمدنی اور خرچ, انکم اور ایکسپنسز. تو میرے مدنی چینل کے ناظرین یہ تقریباً ہر گھر کی تو کہیں گے کہ نہیں کہیں گے لیکن یہ ہے معاملات کہ انکم کتنی, ایکسپنس کتنا, بچت ہے نہیں ہے, پہلے پیسے ختم ہو جاتے ہیں, سیلری پرسن ہیں, بزنس مین ہیں, اپنی فیملی کو کیسے لے کے چلتے ہیں, سنگل ہیں, شادی شدہ ہیں, جوائنٹ فیملی ہے. تو خرچ کرنا اور کمانا, تو بندہ پہلے کمائے گا پھر خرچ کرے گا, اور کمائی اگر بڑھائی جائے تو کیسے بڑھائی جائے, خرچے کنٹرول کیے جائیں تو کیسے کیے جائیں, اپنا بجٹ بنایا جائے تو کیسے بنایا جائے, پھر اور بھی کئی ایسے معاملات ہیں. تو آج ہمارا یہ پروگرام ہے گھر اور معاشرہ, اس میں آمدنی اور خرچ اس سے متعلق انشاءاللہ ہم چلیں گے آپ کے ساتھ. اور آج ہمارے ساتھ بہت ہی پیارے ہمارے دو ایسے مبلغین, ایسے ذمہ داران ہیں, ان کی آپ زیارت کریں گے تو امید ہے خوش ہوں گے انشاءاللہ. بہترین مبلغین, تجربہ کار اور انٹرنیشنل ویژن رکھنے والے اور انٹرنیشنل ٹریول کرنے والے دونوں ہی مبلغین. جی ہاں, آپ کا ان کا تعارف کرواتے ہیں ہمارے ماشاءاللہ ہمارے اسد مدنی بھائی, مدنی چینل مجلس کے نگران اور خوابوں کی تعبیر, اور سید فضیل شاہ صاحب یو کے. تو ماشاءاللہ آج فضیل باپو بھی ہمارے ساتھ ہیں, اسد مدنی بھائی بھی ہمارے ساتھ ہیں, تو یہ اپنے تجربات بھی شیئر کریں گے. آپ لوگوں کا سفر بھی رہتا ہے, لوگوں سے بھی بہت معاملات ہیں. ہم ایک آپ کو پکچر بھی دکھاتے ہیں, وہ دیکھیے. جو درست جواب دیں گے ان کی قرآن دازی ہوگی, اور قرآن دازی میں جن کا نام نکلے گا ان کو ہماری مجلس جس طرح پوسیبل ہوا بھیجے گی. تو یہ آپ کو ایک تصویر نظر آ رہی ہے اس وقت, اس کو دیکھیے, غور کیجئے کیا ہے, کہاں کی ہے, کس چیز سے اس کا تعلق ہے. تو اب ہمارے ساتھ رہیے, آج انکم اور ایکسپنس سے متعلق بھی کچھ ہم سنیں گے. ہے یہ ٹاپک ایسا کہ جب ہم بھی اس کے بارے میں کچھ تیاریاں کر رہے تھے, کچھ ہمارے بھی ڈسکشن چل رہی تھی, تو بہت پھیلا ہوا ٹاپک ہے یہ. خرچہ کس کا نہیں, انکم کس کو نہیں چاہیے. تو فضیل بھائی کیا فرمائیں گے آپ؟
الحمدللہ رب العالمین. جی بالکل, ویسے تو آپ کا ہر ٹاپک ہی ماشاء اللہ گھر اور معاشرہ آئیڈیل ہوتا ہے, اور گھروں کے معاملات, وہ کہتے ہیں نا کہ بندہ گھر میں سکون میں ہونا تو باہر بڑے بڑے کام کر لیتا ہے. اور ویسے بھی جو زندگی کی گاڑی ہے نا, اس کی ضروریات, آسائشات اور یہ ساری چیزیں جو ہیں وہ لے کر ہی چلتی ہے. ایسا نہیں ہوتا کہ انسان کی زندگی ایک ہی لائن پر چل رہی ہو, ہمیشہ آپ دیکھیں گے اپ اینڈ ڈاؤن زندگی کا حصہ ہے. کہتے ہیں نا زندگی کی گاڑی مسائل کے پہیوں پہ چلتی ہے, تو کبھی تو جو ہے وہ خوشیاں شادمانیوں کی بارشیں ہوتی ہیں, تو کہیں آپ دیکھیں گے کہ آزمائشوں اور پریشانیوں مصیبتوں کے نا ایک طوفان آتے ہیں, جس میں انسان کی ذات بھی, انسان کا گھر بھی, جائیداد بھی, فیملی بھی ڈسٹرب ہوتی ہے. لیکن یہ زندگی کا حصہ ہے. اس میں ایک مین چیز ہے کہ دیکھیں مسائل تو آنے ہیں, آپ اس کو ڈیل کیسے کرتے ہیں یہ ایک مین میٹر ہے. انکم اینڈ ایکسپینس ایک بہت بڑا ایشو ہے ہمارے معاشرے کا, اور اس میں ایک سمپل ورڈ میں تو میں یہی کہوں گا کہ دیکھیں انکم تو کماتے ہیں لیکن خرچ کرنا نا یہ بڑی امپورٹنٹ چیز ہے. جیسے زبان سب رکھتے ہیں, کمال وہ رکھتے ہیں جو سنبھال رکھتے ہیں. اسی طرح انکم کرتے ہیں لیکن کمال وہ کرتے ہیں جو اپنے ایکسپینس کو جو ہے نا وہ کنٹرول کر کے اور طریقے سے چلاتے ہیں.
بات کہی آپ نے ماشاء اللہ. اسد بھائی انکم اور ایکسپینس, جی تو بندہ ایکسپینس کنٹرول کرے یا انکم بڑھائے, کیا بیلنس کیسے کرے یہ؟
دونوں میں ہی بیلنس ہونا چاہیے, اور ظاہر ہے کہ ہمیں دیکھنے والے یہی چاہیں گے کہ ہم اسلام, مذہب, دین, اس کے نزدیک اس معاملے میں کیا ہماری رہنمائی ہے, وہ ہم بیان کریں. سب سے ایک بنیادی جو ایک مس کنسیپشن ہے وہ میں چاہوں گا کہ دور ہو. جب بھی ہم جیسے مذہبی لوگ بات کرتے ہیں تو ابھی ہمارے ناظرین میں سے ہو سکتا ہے کچھ سوچ رہا ہو کہ یار آج ہماری خیر نہیں ہے, کمانے والوں کی خیر نہیں ہے, اور جو ہے وہ دیکھیں یہ ایک بڑا مس کنسیپشن ہے. میں یہ کہتا ہوں قرآن مجید میں 6000 سے زیادہ آیتیں ہیں اور لاکھوں حدیثیں ہیں, कोई एक आयत और कोई एक हदीस ऐसी नहीं कि जिसमें कहा गया हो कि मत कमाओ। अच्छा, लोग बोले यार ये तो हैरत की बात है। कुरान और हदीस में जो हमें रहनुमाई है वो नाजायज से बचने की है, इसराफ से बचने की है, और जायज में भी बेजा दुनिया की तरफ ऐसी रगबत के जो आपके दीन के लिए नुकसानदेह हो उससे बचने के बारे में कुरान और हदीस में हमें बयान मिलेगा। वरना तो अलकासिब हबीबुल्लाह कसब करने वाला अल्लाह का दोस्त है। बै व शिरा पर हदीस पाक में पूरे पूरे चैप्टर्स मौजूद हैं। अगर इस्लाम कमाने से ही मना करता तो उसूल क्यों बयान करता, सिर्फ एक ही हदीस होती कि मत कमाओ, तो ऐसा तो नहीं है। कुरान मजीद फुरकान हमीद की जो आयतें हैं उनको आप देखें तो उसके अंदर भी आपको ये कहीं नहीं मिलेगा कि मत कमाओ, बल्कि हराम से, नाजायज से, इसराफ से और दुनिया की बेजा मोहब्बत से बचने का हुक्म है। तो एज अ मुस्लिम सबसे पहली बात तो ये हमारे दिलो दिमाग में होनी चाहिए कि कमाना ये इंसान की बेसिक नीड है, ज़रूरत है। हाँ, उसके जो पैरामीटर्स हैं आप उसका ख्याल रखें। अब बढ़ते हैं जो आज हम पहलू डिस्कस करना है कि कितना कमाएं और कैसे कमाएं। ये एक ऐसा टॉपिक अली भाई, दुनिया में बहुत सारे मौजूआत हैं, आप भी माशाल्लाह मुबल्लिग हैं, बहुत सारे टॉपिक्स पर ना जहन बनाना पड़ता है कि भाई ये करने के लिए तैयार हो जाओ, सोच बनानी पड़ती है। कमाना एक ऐसी सोच है कि जिसकी तरगीब देने की जरूरत नहीं है, गोया के बिल्टन है, यानी कि मत कमाओ, कम कमाओ, सही कमाओ, ये तो सोच देनी पड़ती है। लेकिन ऐसा नहीं होता कि कोई शख्स ये कहे कि यार मैं कमाना नहीं चाहता, कोई लाखों करोड़ों में कोई एक आध हो तो एक अलग बात है, वरना कमाने के लिए हर शख्स का जहन बना हुआ होता है। और इसकी एक वजह भी है, नेचर है कि जब कमाएंगे नहीं तो जिंदगी कैसे गुजरेगी। दो तरह की एक सेंसेस कह लें वो इंसान के अंदर होना बहुत ज़रूरी है। एक वो अक्ल है जो उखरवी मामलात के बारे में हमारी रहनुमाई करती है, और एक वो अक्ल है जो दुनियावी मामलात के बारे में हमारी रहनुमाई करती है। एक मुकम्मल इंसान वही है जो अपने उखरवी मामलात में भी समझदारी के साथ चले और अपने पर्सनल फैमिली मैटर्स और जो दुनिया में रहना है, अल्लाह पाक ने ये कायनात बनाई है तो इसके जो मामलात हैं उसको भी बेहतर अंदाज पर लेकर चलने की कोशिश करें। इसमें चंद बातें हैं। सबसे पहली बात तो यह है कि अपने दिमाग से महंगाई और सस्ताई का जो कॉन्सेप्ट है ना उसको हमें चेंज करना चाहिए।
क्यों भाई, आजकल तो
आपकी उम्र भी 50 साल के करीब होगी,
क्रॉस हो गई,
अभी 40 क्रॉस कर चुका बापू भी। हम में से कोई भी नाजरीन में से ऐसा दावा नहीं करेगा कि पिछले 50 साल में हमने कभी ये सुना हो कि आज से जो 10 चीजें हैं ना, पहले 10 रुपए की मिलती थी, आज से 8 रुपए की हो गई, और आज ना 50 साल भी ऐसा ही होना है। तो अपने दिमाग से ये बात तो निकाल दें कि दुनिया के अंदर कभी जो है वो सस्ता जमाना आएगा। अच्छा, ये जो मैंने खित्ते की बात करूंगा, ये हमारे यहाँ पाकिस्तान में या पाको हिंद या इस इलाके में लोग ये समझते हैं कि यार ये जुल्म सिर्फ हम पे ही है, ऐसा नहीं है। जिन्होंने ट्रेवल किया है बापू भी बताएंगे,
ये तो है बिल्कुल,
यूके के अंदर भी ऐसा नहीं है कि इस साल उन्होंने जो बजट बनाया हो उसमें कहो कि ये खाने पीने की 50 चीजें जो है ना ये आधी कीमत पर आ गई हैं। अब किसी भी दुनिया के खित्ते में चले जाएं, ये एक ऐसा लगता है कि पूरी दुनिया का निजाम ऐसा है कि जिसके अंदर हर आने वाला दिन पहले से ज्यादा मुश्किल होता है। तो ये जो हम सोचते हैं ना और ये सोचकर जिंदगी गुजारते हैं कि यार सस्ता जमाना आएगा, ये तो अपने दिमाग से निकाल लें कि सस्ता जमाना आएगा। सस्ता
जमाना करते हैं अपने अवाइल से
जी,
यार वो हम जब छोटे थे तो गोश्त इतने किलो था, तो दूध इतने लीटर था। तो मुझे भी आपकी बातों से याद आया कि जब मैं प्राइमरी में था तो मुझे, अब तो शायद चार आने तो शायद बच्चों के हाथ में आते हैं कि नहीं आते,
देखा भी नहीं होगा,
तो मुझे वो चार आने यानी रुपए का जो है वो चौथा हिस्सा,
जी जी,
तो
5 पैसे 10 पैसे भी हमने देखे।
तो चार आने जो है ना वो 3 चीजें मुझे याद है, जो याद आ रहा कि मैं खाता था 10 पैसे की एक, 10 पैसे की एक और 5 पैसे की एक।
शायद बहुत सुनो तो पहली दफा सुना होगा ये वर्ड भी,
10 पैसे
ये हुआ करते थे। अच्छा, हमसे पहले आने हुआ करते थे और रुपए की तारीफ और सारी चीजें,
अब लोग उससे जब कंपेयर करते हैं ना,
अलग कंपेरिजन है ना अली भी, देखे ना उस जमाने में गोल्ड क्या हिसाब था, आज क्या है। अच्छा, उस जमाने में जो भी ये मालियाती निजाम है ना, जो असल जो माल है वो है सोना और चांदी, ठीक है, जिससे कंपेरिजन किया जाता है। एक अलग बहस है कि रुपए और पैसे में क्या ये होता है, लेकिन ये तो कंपेरिजन ही गलत है ना कि आप 50 साल बाद को 50 साल पहले से कंपेरिजन। अच्छा, अगर ये आपके जहन में है तो आज आप बड़े सस्ते हैं, पूछे क्यों, 50 साल के बाद ये चीजें 50 गुना महंगी होंगी, तो आज तो सस्ता हुआ ना। तो कंपैरिजन ये किया जाएगा कि अब जिस जमाने में रह रहे हैं उस जमाने में चीजें कम हैं या ज्यादा हैं। तो ये अपने दिमाग से निकाल देना चाहिए कि चीजें बहुत ज्यादा, हाँ कुछ इलाकों हो सकता है चीजें थोड़ा देर से महंगी होती है, वो मैं नहीं कहता, लेकिन ये जो एक मुआशरे के अंदर हमने ये यार कब सस्ता होगा, चाहे जब भी बैठेंगे यही बहस है, अल्लाह के बंदो इसको छोड़ो। मैं ये अर्ज करना चाह रहा हूं, इसके बजाय कि आप सस्ताई की तरफ ये अपना खून घुलाते रहें और जिंदगी गुजार दें, ये देखें कि मैं अपने एक्सपेंस को और अपनी इनकम को कैसे बढ़ा सकता हूं। ये है अकल की बात और एक सेंस की बात, ये ना सोचें। अब इसके अंदर होता क्या है कि हम डिसबैलेंस हो जाते हैं। सबसे पहली बात तो ये है कि अल्लाह पाक ने दुनिया के अंदर एक तकसीम फरमाई है। ये नहीं हो सकता कि सारी दुनिया में सारे लोग एक जैसी ही जिंदगी गुजारें, कुछ ज्यादा बेहतर जिंदगी गुजारते हैं, कुछ कमजोर गुजारते हैं। मुझे ये देखना है, अच्छा हर एक के हालात वाकयात मुख्तलिफ होते हैं। ये भी एक नफसियाती मर्ज है कि मैं अपने हमसाए को देख के जो है वो परेशान होता रहूं कि यार वो इतना ऊपर पहुंच गया, मैं इतना नीचे रह गया। कामयाबी इस सेंस के अंदर जो कमाई की हम बात कर रहे हैं, अल्लाह पाक की तकसीम है। आप ये ना देखें कि वो कहां पहुंचा मैं कहां पहुंचा, आप ये देखें कि आप क्या कर सकते हैं। एक शख्स है जिस पर फैमिली का बर्डन ही नहीं है तो वो अपनी सेविंग्स ज्यादा कर लेगा, और एक शख्स है कि जिस पर अपनी फैमिली के साथ साथ बहन भाइयों का भी बर्डन है, जाहिर है कि उसका लाइफ स्टाइल और खर्च जो है वो अलग होगा। तो सबसे पहले हमें ये अपने आप को पॉजिटिव करना होगा कि यार मुझे अपने हालात और मामलात को खुद से बेहतर करना है। उसके तरीके बंदा सीखे, यानी कि अगर कोई शख्स अपने मामलात को बेहतर अंदाज पर चलाने के लिए कमाता है और उसके लिए कोशिश करता है और उसकी नीयत अच्छी है कि मैं बाल बच्चों की खिदमत करूंगा, राय खुदा में खर्च करूंगा, तो इस पर भी सवाब है। अलकासिबु हबीबुल्लाह, ये कितनी जबरदस्त हमारे लिए रहनुमाई है। तो अपने आप को बेहतरी की तरफ आप कोशिश करें। किसी ने कहा, अली भाई बड़ी जबरदस्त बात है, कि अगर आज दुनिया के अंदर कहा जाता है कि 5% लोग जो है वो 95% पर हुकूमत करते हैं और दुनिया की दौलत 5% के अंदर बहुत ज्यादा है, बकिया थोड़ी बहुत है लोगों के पास, किसी ने कहा कि अगर ये सारी दौलत आज बराबर बराबर सारी दुनिया के लोगों में तकसीम कर दी जाए तो कुछ सालों के बाद दोबारा वही लोग कि जो पहले मालदार थे वो दोबारा उसी लेवल पे पहुंच जाएंगे। इसका कहने का मतलब ये है कि कमाना और अपने आप को सही अंदाज पर बेटर रखना, ये इंसान की अपनी एक कोशिश और सेंस और एक स्मार्टनेस का नाम है। बजाय इसके कि हम दूसरों को ब्लेम दें, हम अपनी कोशिश को बेहतर करें। मिसाल के तौर पर स्मार्टनेस की बात है, मेरा ताल्लुक मदनी चैनल के साथ है और 6-8 साल से एडमिनिस्ट्रेशन भी देख रहा हूं, और एक बड़ी अमेजिंग चीज मैं देखता हूं जब मैं दूसरों से शेयर करता हूं, किसी और कंपनी के ऑनर से मुलाकात होती है तो सेम चीज वहां भी होती है कि हमारे बाज अजीर साल के आखिर में 500 रुपये महीना बढ़ाने पर रिक्वेस्ट कर रहे होते हैं कि यार 500 रुपये बढ़ जाते तो क्या बात है। अच्छा, उसी की पिछले साल की हिस्ट्री देखें तो हर महीने लेट आकर 1000 रुपये कटवा रहा होता है। व्हाट इज दैट? कि आप जिस चीज की शिकायत कर रहे हैं, जिस महंगाई की शिकायत कर रहे हैं, दूसरी तरफ आप अपनी ही कोताहियों की वजह से उतना ज्यादा आप खुद जाय कर रहे हैं। तो अल्लाह तबारक व ताला ने हर बंदे को सलाहियत दी है और उसको एक सेंस दी है, आप अपने कामों को बेहतर करें तो इंशाअल्लाह अज़्ज़ल आप बड़ी आसानी के साथ अपनी जिंदगी को बेहतरी की तरफ ले जाने में कामयाब हो सकते हैं।
माशाअल्लाह, उसमें जैसा हमने फरमाया ना, ये तो बाज लोग वाकई के कसब और कमाना इसमें लगे तो रहते हैं, बाज ऐसे भी होते हैं कि सिर्फ प्लानिंग करते रहते हैं। और चंद दफ़ा तो मेरा भी ये तजर्बा हुआ पप्पू, ये कि ये करना चाहिए, ये करना चाहिए, हमें यूँ आगे बढ़ना चाहिए, दुनिया कहाँ पहुँच गई, कमाना चाहिए, ये सब करने के बाद बोलते हैं यार बहुत थक गए, सो जाते हैं, फिर सो जाते हैं, फिर उठते हैं, फिर डिस्कस करेंगे, फिर प्लानिंग करेंगे। तो
इसमें दो फैक्टर हैं आजकल के एतबार से बात करें, नाजरीन भी, सोशल मीडिया का दौर है आजकल ना, मोटिवेशन जो है ना स्पीकर्स को सुनने का बड़ा रुझान है। अच्छा, उसका मोटिवेशन का मतलब क्या होता है कि ये करना है, हाँ ये करना है। अच्छा, वो सुनकर करना तो है लेकिन भाई करना कैसे है वो न सीखते हैं, और फिर उसके बाद आता है एग्जीक्यूशन का मामला। एक शख्स जो है वो एक अपने उस्ताद के पास आया और कहने लगा कि उस्ताद साहब दुआ करें, بے روزگار ہو گیا اور نوکری نہیں مل رہی. استاد نے دعا کر دی بیٹا ٹھیک ہے. ایک ہفتے کے بعد پھر آیا اور کہنے لگا سب دعا کر بڑا پریشان ہوں نوکری نہیں مل رہی. اچھا یہ کراچی کی بات ہے نا جس کو پاکستان میں غریبوں کی ماں کہا جاتا ہے. یہاں پر مواقع اتنے زیادہ ہیں اور واقعی زیادہ ہیں, بڑا شہر ہے اس میں سرکولیشن آف ویلتھ زیادہ ہے. اچھا وہ واقعی استاد تھے. میں کہا کیا عورتوں کی طرح آ کے تم میرے سامنے روتے رہتے ہو, اب تم آئے نا میرے پاس بغیر نوکری کے تو تمہاری خیر نہیں ہے. اچھا ایک ہفتے کے بعد آئے استاد صاحب نوکری مل گئی, نوکری مل گئی. اچھا ڈفرینس کیا تھا, وہی گوشت وہی ہڈی وہی صلاحیتیں وہی کراچی وہی شہر وہی مواقع. ایسا تو نہیں ہے کہ نوکریاں تقسیم ہو رہی تھی, لیکن اس کے دماغ کے اندر جو ایک گرا تھی کہ جو اس نے کوشش کرنی تھی اپنی جاب کے لیے اپنی ملازمت کے لیے وہ نہیں کر رہا تھا اور خام خواہ جو ہے وہ گھوم پھر رہا تھا. تو جب بندے کی کوشش لیس للانسانی الا ما سعا, تو قرآن کی تعلیم ہے نا کہ ہم جو بھی پاتے ہیں وہ اپنی کوشش سے پاتے ہیں. ہاں تقدیر مبرم جو ہے جو کہ تبدیل نہیں ہوتی اللہ پاک نے لکھ دیا وہ ایک الگ میٹر ہے, لیکن تقدیر کی ایک ہی قسم تو نہیں ہے نا. بہت ساری چیزیں ایسی ہیں جو ہماری کوشش پر ہیں کہ اگر یہ کوشش کرے گا تو اس کو ملے گا, کوشش نہیں کرے گا تو نہیں ملے گا. تو قسم کے اندر بہت بنیادی بات یہ ہے کہ آپ اپنی ارننگ کے جو طریقے کار ہیں اپنا لائف ہے, آپ نوکری کرتے ہیں کچھ بھی کرتے ہیں. آپ یقین کریں ہم نے ٹائم مینجمنٹ پر مدنی چینل میں کچھ عرصہ پہلے ہماری ٹریننگز ہوئیں چیزیں ہوئیں. اچھا ہم نے بھی اپنے آپ کو بہتر کیا کہ نہیں یار وقت پہ پہنچنا چاہیے اور چیزیں کرنی چاہیے. اب وقت پر کام کرنا اس کا تعلق آپ کے کسب آپ کی ترقی کے ساتھ بھی ہے. اچھا جتنے بھی دنیا کے اندر بڑے لوگ ہیں یا صاحب منصب ہیں یا اچھی سیلری پہ کام کرنے والے ہیں ان کے لیے ایک بنیادی چیز یہ ہے کہ بھائی وقت پر آنا ہے. اچھا اب یقین کریں علی بھائی بعض اوقات تو ایسا ہوتا کہ یار ٹائم مینجمنٹ سیکھ کر کہیں ہم ہی غلطی تو نہیں کر رہے کہ خالی ہم ہی ٹائم پر آ رہے ہیں, بقیہ جو ہے وہ سارے لوگ اپنی موج مستی میں لگے ہیں. جو کرنے کے کام ہیں جو ہم نے چیزیں کرنی ہیں اس کی طرف ہماری توجہ بہت کم ہوتی ہے اور ہم دیگر چیزوں کا بہت زیادہ رونا رو رہے ہوتے ہیں. اچھا بظاہر ایسا لگتا ہے کہ یار ٹائم مینجمنٹ کا ہماری کمائی سے کیا تعلق, یہی تو ہماری مسٹیک ہے کہ وہ بنیاد. اچھا وعدہ وفا کرنا, آپ نے ڈیلنگ کی ہے بزنس کیا ہے. مسلمان ایک وقت تھا کہ ان کا جو ہے وہ مانا جاتا تھا کہ یار اس کے ساتھ کاروبار کرو گے تو آپ کو نقصان نہ ہونے کے چانسز بہت زیادہ ہیں, بہت زیادہ بڑھ جاتے ہیں. ایک اخلاق تھا ایک کردار تھا اور مسلمان جو ہے وہ بہت زیادہ اس پر عمل کیا کرتے تھے, کامیاب تھے. سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم کی جو حضرت سیدتنا خدیجۃ الکبریٰ رضی اللہ تعالی عنہا سے نکاح ہوا اس سے پہلے کیا تھا, آپ حضرت سیدتنا خدیجہ رضی اللہ تعالی عنہا کا مال لے کر تشریف لے کر گئے تھے اور آپ کے ساتھ غلام تھا سیدہ خدیجہ ام المؤمنین کا رضی اللہ تعالی عنہا. جب وہ واپس آیا تو آپ بزنس لیڈی تھیں تو آپ نے پوچھا کہ بھئی تم اس دفعہ مال لے کر گئے تھے تو نفع پہلے سے بہت زیادہ ہوا, آپ تو پہلے بھی مال بھیجتی تھی. تو وہ جو غلام تھا اس نے سرکار صلی اللہ تعالی علیہ وسلم کے اخلاق کردار اور طریقے تجارت کے فضائل بیان فرمائے اور سیدہ خدیجہ رضی اللہ تعالیٰ نے ہماری امی حضور ماشاءاللہ کیا شان ہے ان کی, فوراً انہوں نے جو ہے نا وہ عقد نکاح کا پیغام بھیجا. یعنی کہ سرکار صلی اللہ تعالیٰ علیہ وسلم کا ڈیورنگ دا بزنس ٹریول, یعنی کہ یہ ہمارے دماغوں کے اندر جو چیزیں نا کہ یار مسلمان جو ہے وہ تجارت کیسے کرے, سرکار صلی اللہ تعالی وسلم پریکٹیکلی تجارت فرمائی آپ نے اور اس کا انداز اتنا بہترین کہ عام لوگوں سے زیادہ نفع ہوا اور سیدہ خدیجہ رضی اللہ تعالی عنہا آپ کے اخلاق کردار اور بزنس ویلیوز کو دیکھ کر اتنی متاثر ہوئیں کہ عقد نکاح کا پیغام بھیجا اور پھر ماشاءاللہ ایک زندگی کا جو حصہ گزرا اور سرکار صلی اللہ تعالی علیہ وسلم نے آپ کی پھر جو شان اور عظمت بیان کی. کہنے کا مقصد یہ ہے کہ اف یو آر اے بزنس مین تو آپ کو ایک بہت اچھا بزنس مین ہونا چاہیے, اگر آپ نوکری پیشہ ہیں تو نوکری کے حوالے سے آپ کتنا اچھا کر سکتے ہیں وہ آپ کریں, پھر آپ دیکھیں کہ آپ کی یہ جو انکم ہے جو بھی یہ چیزیں ہیں وہ کتنی بیٹر ہو سکتی ہیں اگر آپ اس چیز کو کنٹرول کر لیں. اچھا یہ جو ہم بجٹنگ کی بات کر رہے ہیں یا انکم اور ایکسپنس کی بات کر رہے ہیں, اگر ہم غور کریں گے اور ناظرین بھی جو ہمیں دیکھ رہے ہوں گے جو بہت زیادہ مالدار ہیں نا ان کے ساتھ یہ مسئلہ اتنا زیادہ نہیں ہے. مثال ابھی پیٹرول کے پیسے بڑھے تو مڈل کلاس یا لوور مڈل کلاس وہ تو بیچاری بہت پریشان ہوئی, واقعی ہوگی کیونکہ अगर 2-5 रुपए बढ़ जाएंगे तो बंदा परेशान हो गया, लेकिन एक क्लास वो है कि जिसको इन 2-5 रुपयों का फर्क नहीं पड़ता। अच्छा, कई ऐसे लोग हैं, आपने भी देखे होंगे, वो जाते हैं सामान लेते हैं और भाई कितने हुए, जितने हुए उतने देकर आ गए,
कल
2 रुपए बढ़े थे तो उनको उससे फर्क नहीं पड़ता। तो ये कम है मुआशरे के अंदर, लेकिन बहरहाल है। तो अगर आपने अपनी इनकम को, अपनी सेविंग्स को, अपने महाना एक्सपेंस को मयाना रवि के साथ रखा हुआ है तो फिर ये जो फ्लक्चुएशन है वो आपको ज्यादा इफेक्ट नहीं करेगी।
माशाल्लाह माशाल्लाह, जो आपने टाइम मैनेजमेंट से मुतालिक फरमाया, ये मैं सैयद साहब बैठे हैं फजल शाह साहब, कि एक टाइम वेस्टर भी होते हैं, वो तरक्की कैसे करेंगे ये? और आप तो बहरहाल होते ही यूके में हैं और कई मुल्कों में आपका सफर है, तो वहाँ टाइम मैनेज कैसा होता होगा और फिर वो अपने फैमिली को कैसे लेके चलते होंगे इन इनकम और एक्सपेंस? क्या वहाँ आसानियाँ हैं, बंदा जितना चाहे कमा ले, क्या करे?
बात यही है कि वो टाइम वेस्टर ज्यादा है और टाइम मैनेजमेंट वाले कम है, इसीलिए जिंदगी के अंदर ये प्रॉब्लम्स और मसाइल है। जैसे आपने कहा ना, वो पान के कोने पे बैठे रहेंगे और लगता है कि ये रात ही रात जो है वो शहर के सबसे बड़े अमीर और कबीर जो है ना बन गए, रात को सोएंगे उठेंगे वहीं पर मौजूद होंगे। तो असल में ऐसे नहीं होता। वो कहते हैं कि ख्वाहिश से नहीं गिरते हैं फल झोली में, वक्त की शाख को मेरे भाई खुद ही हिलाना होगा, कुछ नहीं होगा अंधेरों को बुरा कहने से, अपने हिस्से का दिया खुद ही जलाना,
क्या बात है भाई,
खुद ही मेहनत करनी होगी। सीखने की बात यह है कि सिर्फ बातें करने से कुछ नहीं होगा, प्रैक्टिकल होता है। हमारे यहाँ एक तादाद, बल्कि कहूंगा ना कि मेजोरिटी तादाद सिर्फ बातें करने की रह गई कि ये गलत हो रहा है, वो गलत हो रहा है। भाई गलत होने से कुछ नहीं होगा, कहने से। आपने क्या किया है, आपको पता है महंगाई होनी है, आपको पता है नीचे नहीं आएगा, तो आप अपनी प्लानिंग करें ना। इनकम एंड एक्सपेंस हमारा टॉपिक ही यही है कि देखें, इनकम का एक ही दो जरिए होते हैं, एक्सपेंस की डायमेंशंस जो होती हैं वो डिफरेंट होते हैं।
फरमाया आपने,
और अक्लमंद वही होता है कि कोई भी आप बिजनेस ट्रेड ले लें, जैसे असद भाई बयान कर रहे थे, तो कभी भी बिजनेस बगैर अकाउंटेबिलिटी के कामयाब नहीं होता। इसी तरह जिंदगी भी कभी अकाउंटेबिलिटी के बगैर कामयाब नहीं होगी। जैसे हम दीनी इस्तलाह में अपनी इसको लेते हैं कि भाई फिगरे मदीना करना है, भाई जब आप अपने इनकम और एक्सपेंस को भी दोष में लेंगे ना कि आप कहाँ खर्च कर रहे हैं, सिर्फ रात को या महीने के बाद सिर्फ ये बोल देना महंगाई बहुत हो गई है, सर क्या करें, महंगाई हो गई है, आप जरा बिल तो उठाकर देखें, ओके आपने फोन का बिल बहुत आया, आप चेक तो कर लें कि कहाँ पर आपने कॉलें की थी, किस वजह से आपका पैकेज खत्म हुआ था, आपने कहाँ का पैसा लगाया था। अच्छा, अगर आप बचत करने पे जाएंगे ना, बजटिंग और बचत दोनों चीजें इंशाल्लाह, तो आपको मैं अर्ज करता हूँ ऐसे, मतलब क्योंकि तरबियत की कमी है, नीचे से आएंगे लाइट जलते हुए ऊपर तक लाइट जलाते हुए जाएंगे, अब नीचे वाली कौन मन करेगा, अब है नहीं क्योंकि आदत नहीं है उसकी बचत की। अच्छा, कोई ये करना चाहेगा तो उसको बोलेंगे कि जी ये तो कंजूस आदत। बात कंजूस की नहीं है, इसराफ को समझें, फजूल खर्ची को समझें, और इस्लाम ने हमारी क्या तरबियत की है इसको समझें। मियाना रवि जिस चीज में इख्तियार की जाती है उसी में कामयाबी है, और जो फजूल खर्च है उसको शैतान के भाइयों में शुमार किया गया है। तो हमें फजूल खर्च नहीं होना है। जैसे आप यूके वगैरह की मिसाल देते हैं, वहां पे क्या होता है कि हर दूसरा कमाता है, घर में 5 लोग हैं ना, यानी कि एक हो गई आपकी जरूरियात, एक हो गई सहूलियात, और एक हो गई आसाइशात, यानी इन तीनों में डिफ्रेंशिएट है। आपको मस्त लेना ही लेना है, एक आपने अपनी जरूरत के लिए ले ली और एक बिलावजह के लिए आसाइश है। घर में 2 गाड़ियां रखनी है भाई, थोड़ी सी वाहवा होनी चाहिए, थोड़ा पता चले कि मेरा स्टेटस है। अब पहले क्या होता था, जैसे हम कहते हैं ना कि पहले की बात थी, तो शायद ईद बकरा ईद पर 3-4 जोड़े साल में बनते थे मुश्किल से। अब क्या होता है जी, शादी भी अगर ले लें, आप बजटिंग की बात कर रहे हैं और हम इनकम एक्सपेंस की बात कर रहे हैं, मेन एक्सपेंस जो हमारा है वो फजूलियात में जाता है। शादी हो गई है, किसी और के घर की शादी हो रही है, हमारे घर के अंदर टेंशन हुई है कि भाई हर रस्म, एक तो रस्में कहां से आ गई है, कोई पता ही नहीं कि जो इस्लाम ने जो कॉन्सेप्ट दिया है, अब उसमें जोड़ा भी लेना है और जूते भी लेने हैं। स्कूल के जूते ही पहन के चले जाते तो कोई टेंशन नहीं थी, अब तो जी वो उसका अलग जोड़ा लेना है, शादी का अलग है, वलीमे का अलग है, अब घर में अगर 6 लोग हैं सबने लेना तो आएगा तो सही एक्सपेंस। तो ये तो हमने देखना है कि अपने एक्सपेंस को कैसे कंट्रोल करना है, एक्सपेंस को कम करना हमारे इख्तियार में। जैसे हम कहते हैं ना, मुश्किलात आएंगी, हमारे हाथ में नहीं है, उन मुश्किलात को डील कैसे करना है ये हमारे हाथ में है। एक्सपेंस जो है वो होगा, हमने कैसे करना है उसके लिए एक मेन चीज है कि एक घर के जो मेन समझदार है ना उसके हाथ में दे दें एक्सपेंस करना।
वो हर घर
हर औरत ही है, یہ بھی ایک مسئلہ آ رہا ہے کہ قرآن میں تو مرد کو افسر بتایا گیا کہ مرد گھر کا افسر ہے.
آپ سے پوچھنا ضروری ہے نا, آپ جہاں سے آئے ہیں وہاں پہ.
دیکھیں رائٹس کی بات الگ ہے, لیکن ایز اے مسلم ہمیں تو یہ دیکھنا ہے کہ اسلام نے کیا دیے. رائٹس وہی جو اسلام نے دیے, اور جب مرد کے ہاتھ میں چیز ہوتی ہے تو وہ آپ
سے کلچر کیا ہے ایکسپن میں رائٹس سے ہٹ کے بات کر رہا ہوں.
کلچر
تو مرد ہی لیڈیز کر رہا ہوتا ہے یا کیا؟
اصل میں مکس اینڈ میچ ہے. میں نے یہ عرض کی نا کہ ایک کانسیپٹ کہ جی وہاں پر مردوں کا ایسا نہیں ہے.
اچھا
بالکل. دیکھیں جو وہاں پر
یہ پوزیٹیو ہے, یہ نہیں
وہاں پر ایسا نہیں.
سوال کرنے کا مقصد یہ تھا کہ یہاں پر یہ بھی ایک غلط فہمی ہے کہ وہاں پر جو ہے وہ 100% الٹ ہی معاملہ ہے, جبکہ ایسا نہیں ہے.
ایسا نہیں ہے
ماشاء اللہ.
دونوں کے رائٹس ہیں, رائٹس دیئیں گے, لیکن ہم تو اسی حوالے سے بات کریں گے کہ آپ جہاں بھی ہوں بینگ اے مسلم یو ہیو ٹو بی مسلم.
جی
ڈزنٹ میٹر یو اینی پارٹ آف دا ورلڈ, آپ دنیا میں کہیں بھی ہوں. تو ماشاء اللہ ایسے لوگ بھی ہیں جن کے گھر کے خرچے واقعی کم آمدنی ہے اور ان کے گھر کے خرچے سکون میں چل رہے ہیں. ایک ہوتا ہے شکوہ شکایت کرنا, یہ کانسیپٹ ہو گیا.
روتا ہی رہتا ہے بندہ,
آپ بس آپ پورا ہی نہیں ہو رہا حضرت, کچھ نہیں ہو رہا بھائی, پورا نہیں ہو رہا. وجہ کیا ہے؟ مطلب بندہ سوچے تو صحیح کہ ریزن کیا ہے. صرف کہنے سے تو معاملہ حل نہیں ہوگا نا. آپ پہلے اس کی ڈیپ میں جائیں کہ آپ نے خرچہ کہاں پہ. پہلا مہینہ شروع نہیں ہوا ہے, پیسے آ گئے, چلو جی آج باہر کھانا کھائیں گے. اب ہوا کیا, یا تو دوستی ایسوں کے ساتھ رکھ لی علی بھائی کہ بھائی ہفتے میں تو ان کے ساتھ میں نے کھایا خوب, اب ایک دفعہ میں نے کہا کھلانا ہے تو میرے پورے مہینے کی بجٹنگ آؤٹ ہو گئی.
میرا اپنا مشاہدہ کہہ لیں, جن ملکوں میں جانا ہوا, حالات وہاں بھی دیکھے یہاں بھی دیکھے, نو ڈاؤٹ بعض جو ممالک ہیں انہوں نے ایز اے ہول اپنی جو کمیونٹی ہے اس کے لیے بنیادی سہولیات کو بہت بیٹر کر لیا ہے. اس میں تو کوئی وہ دو رائے نہیں ہے نا. مثال جو بیسک نیڈز ہیں, انفراسٹرکچر ہے, میڈیکل کی چیزیں ہیں, کچھ فیسلٹیز ایسی ہیں جو گورنمنٹس جہاں کی اچھی ہیں انہوں نے وہاں پر اپنی قوم کے لیے اپنے لوگوں کے لیے بیٹر کر لیا. لیکن جب ہم اپنی پرسنل انکم کی طرف آتے ہیں تو میں تو یہ سمجھتا ہوں کہ اگر کوئی واقعی محنتی ہے اور سینسیبل ہے تو وہ دنیا کے کسی بھی کونے میں ہوگا اس کی زندگی اچھی ہی گزر رہی ہوگی, اور جو نکھٹو ہے, سست آدمی ہے, یا محنت نہیں کرنی یا کوشش نہیں کرنی, تو وہ دنیا کے کسی بھی ملک میں چلا جائے تو وہاں پر وہ ویسا ہی رہے گا. اچھا ایسا نہیں ہے کہ ہم یہاں پر ہیں تو مواقع کم, مواقع یہاں بھی اتنے ہی ہیں جہاں پر دنیا میں کسی بھی اور جگہ پر ہیں. میں نے ایسے ایسے لوگوں کو دیکھا, اب یقین کریں بیچارے 10-10 سال 20-20 سال ہو گئے بیرون ملک کے اندر ہیں, لیکن جب واپس آئے تو پوچھا بھائی کیا لے کر آئے, تو مطلب دل خراش واقعات ہوتے ہیں. میرے حساب سے بھی بیرون ملک جانے والوں میں 5-10% یہ سکسیس ریٹ ہے, بقیہ 80-90% وہاں بھی مزدوریاں کرتے ہیں, محنت کرتے ہیں, بعض اوقات اپنے ملک سے زیادہ کرتے ہیں. تو یہ میٹر نہیں کرتا کہ آپ دنیا کے کس خطے کے اندر ہیں, میٹر یہ کرتا ہے کہ ہاؤ مچ اسمارٹ یو آر, آپ اپنے کاموں میں کتنی اسمارٹنیس کا مظاہرہ کرتے ہیں اور ایکسپینس میں. اچھا بیرون ملک جانے والے بعض اوقات اچھا کما رہے ہوتے ہیں, لیکن بعض ایسی جگہوں پر وہ خرچ کر رہے ہوتے ہیں ان نیسیسری, کہ جو ان کی سیونگز کو بہت زیادہ افیکٹ کر رہا ہوتا ہے. اچھا یہی معاملہ مہنگائی اور سستائی کا بھی ہے. مثال ہم کراچی کی بات کریں, یہاں پر ایک اچھا کھانا اگر آپ کہیں ہوٹل پہ جاتے ہیں, باہر جاتے ہیں, تو آپ 1000-1200 میں ایک دو افراد بہت اچھا کھانا یہاں پر کھا سکتے ہیں. لیکن آپ ترقی یافتہ ملکوں کی جن کی آپ جانے کے خواب دیکھتے ہیں, وہاں پر اسی معیار کا کھانا آپ کو 3-4 ہزار روپے سے کم میں نہیں ملے گا. تو یہ بھی کمپیریزن اپنے ذہن میں رکھنا چاہیے, پازیٹیوز اور نیگیٹیوز.
آپ تو کھانے کا فرما رہے ہیں, میں ایک ملک میں گیا, ملک کا نام نہیں بتاتا, تو ظاہر بات کرنسی ڈفرینس تو آتا ہی ہے. تو پانی عموماً باہر جاتے ہیں تو ہوتا ہے کہ چلو یار منرل واٹر لے لیں کہ پانی, اب جیسے پانی کے لیے جب ریٹ پوچھے تو بازار ان کے تو 1-2 روپے ہوں گے.
ہاں جی
جب پاکستان سے کمپیئر کرتا او اتنے, تو ایک نے بولا بھائی اتنا کمپیئر کریں گے تو بھوکے مر جائیں گے, پانی تو یہاں کے حساب سے لینا ہی پڑے گا.
جی ایکسپینس جہاں آپ رہتے ہیں اسی حساب سے کرنا ہے. میں یہ عرض کر رہا تھا کہ اگر آپ ریزلٹ دیکھیں گے نا دونوں جگہوں کا, تو تقریباً 19-20 یا 18-20 سے زیادہ کا بہت زیادہ فرق نہیں ہوگا. ہاں بعض چیزیں ایسی ہوتی ہیں جو اسی ملک کی پروڈکٹ ہوتی ہیں جو بہت زیادہ سستی ہوتی ہیں. اچھا وہ اگر اس ملک کے اندر ہیں تو آپ کے ملک میں بھی ہوں گی. مثال کے طور پر وائٹ ماربل, ہمارے ہاں پاکستان میں ایک مڈل کلاس کا آدمی بھی اپنے گھر کے اندر لگا لیتا ہے, اور جن ملکوں کے اندر یہ پتھر نہیں ہے اور امپورٹ ہو کر جاتا ہے تو وہاں پر اس طرح کا ماربل کا استعمال جو ہے نا وہ کوئی بہت بڑے امیر شخص کی علامت ہوتی ہے کہ یار اس نے جو ہے نا اس طرح کا پتھر اپنے گھر میں یوز کیا ہے. تو بعض وہ اشیاء ہیں کہ جو کنٹری کے ڈفرینس ہونے سے وہاں کے ڈفرینٹ ہونے سے مختلف ہو جاتی ہیں, وہ ایک اپنی جگہ پر ہے. یہاں پر ایک اور بات ہمیں یہ سوچنی چاہیے کہ نو میٹر آپ ایک لاکھ روپے کما رہے ہیں یا آپ دس لاکھ روپے کما رہے ہیں یا ایک کروڑ روپیہ کما رہے ہیں, لاکھ والے کا لیونگ اسٹینڈرڈ بھی اسی کے حساب سے ہوگا, دس لاکھ والے کا اس کے حساب سے ہوگا, کروڑ والے کا اس کے حساب سے ہوگا. اگر آپ اپنی کمائی اور اپنے ایکسپینس کی بجٹنگ کر کے اور اس کو دھیان دے کر آپ چلیں گے تو آپ سکھی رہیں گے. آپ کسی اور کی ریس نہ کریں. ابھی جو باپو بات کر رہے تھے شادی بیاہ پر رسومات پر, اس کے پیچھے جو ایک بیسک چیز ہے میں چاہوں گا کہ اس کو ایڈریس کیا جائے. ہمیں اپنے لیے جینا چاہیے لوگوں کے لیے نہیں. یعنی کہ ہم جو خرچ کریں اس میں یہ دیکھیں کہ یار اس میں میری چادر کتنی ہے, میرا بینیفٹ کتنا ہے. خام خواہ لوگوں کے لیے آپ نہ جئیں. یہ جتنی بھی چیزیں ہیں نا کہ اپنی ضرورت سے زیادہ مہنگا آپ جوڑے پہن کے جا رہے ہیں, دل میں آپ کڑ رہے ہیں اور اگلے دو تین مہینے تک آپ اس کا قرض ہی اتار رہے ہیں, تو یار یہ کتنی بیوقوفی کی بات ہے. یہی دعوت کے اندر بھی ہوتا ہے. مہمان آ گیا آپ کے گھر کے اندر, مہمان جو ہے وہ رحمت ہے, لیکن اس کا مطلب یہ نہیں ہے کہ مہمان آ گیا تو آپ نے جو ہے وہ اپنے اوپر اتنا زیادہ بوجھ لے لیا صرف اس لیے, مہمان کے اکرام کے لیے نہیں کہ یار میرا اسٹینڈرڈ خراب نہ ہو جائے, اور پھر دو مہینے تک آپ پریشان رہے. وہ مہمان تو رحمت تھا, آپ نے اپنے لیے زحمت بنایا. لباس میں, گاڑی میں, اپنے کھانے پینے میں, آنے جانے میں, دعوت میں, اس معاملے میں آپ کو خود غرض ہونا چاہیے. یہ لفظ نیگیٹو ہے لیکن پازیٹیو میننگ. آپ خود غرض بنیں بھائی, اپنے لیے جی یار میں وہ لباس پہنوں کہ جس کا مجھے فائدہ ہے میں وہ. ہاں لوگوں کے لیے اچھا دکھنا چاہیے, ایسا نہیں ہو کہ لباس شہرت میں آئے یا ایسا آپ نے عجیب و غریب پہنا, وہ ڈسکس نہیں ہو رہا. ان نیسیسری جو آپ لوگوں کے لیے جیتے ہیں اور اپنے بجٹ کو بھی آؤٹ کرتے ہیں, اپنے دماغی کیفیت کو خراب کرتے ہیں. ایک اسلامی بھائی سے جو ہے وہ ملاقات ہوئی, تو وہ نا اپنے گھر کا کھانا لوگوں کے سامنے نہیں کھاتے تھے. اچھا مجھے کسی ذریعے سے پتہ لگا تو میں نے ان کو بلایا. میں نے کہا اللہ کے بندے کیا وجہ ہے؟ تو کہنے لگا اسد بھائی وہ اصل میں بہت سے لوگ کھا رہے ہوتے ہیں, گھروں سے بھی لاتے ہیں, تو میرے گھر کا کھانا چونکہ سادہ ہوتا ہے تو میں وہ
شرم
آتی ہے. اچھا اب اس کے اندر کیا ہے یار, گھر کا کھانا بندہ سادہ ہی کھاتا ہے, کوئی روزانہ کوئی چکن یا قورمے یا کوئی تھوڑی دال بھی پکتی ہے, سبزی بھی پکتی ہے. یعنی ایک نفسیاتی مسئلہ ہے کہ میرے پاس جو ہے میں اس کو کم تر سمجھوں. تو اس کو میں نے سمجھایا, ماشاء اللہ اس کی سمجھ. میں نے کہا یار یہ تو آپ ایک طرح سے ناشکری کر رہے ہو کہ اللہ پاک نے جو آپ کو دیا ہے تو آپ اس پر شکر ادا کرو. اور یہ آپ کے دماغ میں کیوں آ گیا؟ ہر شخص اپنے حساب سے کھاتا ہے, اگر آپ کو اللہ نے جو دیا ہے سادہ ہے تو آپ سادہ کھائیں. تو یہ ایک کمپلیکس ہے, یہ کھانے میں بھی ہے, یہ پہن لوگ دعوتوں میں نہیں جاتے.
یہی پرابلم آتی ہے جو آپ سوال مارے نا, کہ دوسرے سے کمپیئر کرنا اور دوسرے سے تقابل کرنا,
جی
دنیاوی معاملات میں اپنے سے بڑے کو دیکھنا, پھر وہ جو لگژریز ہیں اس کو اپنانے کے لیے وسائل نہ ہونے پر قرض لینا,
جی
قرض لینے کے بعد پھر اپنا بجٹ آؤٹ کرنا, پھر شرمندہ رہنا. اور اس میں ایک کردار, میں یہ تو نہیں کہوں گا 100%, لیکن ایک کردار گھر کی خواتین کا, بچوں کا بھی ہے کہ وہ اپنے گھر کے مرد پر, والد یا شوہر پر ایسا پریشر ڈالتے ہیں, فلاں کو دیکھے اس کے پاس گاڑی ہے, فلاں کو دیکھیے یوں ہے, فلاں کی تقریب ہے. اب وہ یا تو قرض لے گا یا گھر میں ناچاکی ہوگی, ٹینشن ہوگا, عجیب افراتفری ہوگی,
ناجائز کمانے کی طرف,
خدا نخواستہ گناہوں کی طرف جائے گا.
میں یہاں پر ایک بچوں کے حوالے سے بالخصوص شیئر کرنا چاہوں گا. بڑا ہی خوبصورت ہوگا اگر آپ اپنے منتھلی ایکسپینس میں بچوں کی جیب خرچی رکھیں. اچھا بچوں کی خواہش کو پورا کرنا چاہیے. دیکھیں چائلڈ ہوڈ ہوتا ہے نا, ایک بچپنا ہوتا ہے, اس میں آپ بچوں پہ شفقت کرتے, ان کی پسند کی چیز لا کے دیتے ہیں تو وہ خوش ہوتے ہیں. لیکن اس میں بھی بے اعتدالی نہ ہو, یعنی کہ بچے کی ہر خواہش ہی آپ پورا کرنے جائیں گے, ایک تو آپ مشکل میں آئیں گے, دوسرا بچے کی عادت خراب ہوگی. اس کے لیے جو میں یہ سمجھتا ہوں, میری جو ناقص سوچ ہے, بچوں کے آپ منتھلی ایک بجٹنگ کریں, بجٹ کے اندر شامل رکھیں کہ مہینے کے اپنی حیثیت کے مطابق بچوں کو کچھ نہ کچھ آپ رقم دے دیں, اس سے ان کو خوشی ہوگی. دوسرا کچھ تو آپ ان کی خواہش کو پورا کریں گے, بہت اچھی بات ہے. بچوں کو بجٹنگ بھی سکھائیں، یہ بھی ایک تربیت ہے. مثال ہے بچے نے کوئی خواہش کا اظہار کیا تو آپ بچے کو کہہ سکتے ہیں کہ بیٹا آپ کی جو اپنی رقم ہے میں نے آپ کو دی ہے، یہ آپ کے پاس ہے، آپ اس میں سے اپنے لیے جو چاہیں آپ پسند کر لیں، چاہے ٹوائز کے معاملے میں بھی اور چیزوں کے معاملے میں بھی. اچھا یہ بھی بچے کے نفسیات ہے، جب یہ 7-8-9 سال کا ہو جاتا ہے نا تو تھوڑا سینسیبل ہونا شروع ہو جاتا ہے، تو جب وہ اپنی رقم میں سے خرچ کرنے کی طرف جائے گا تو بعض وقت ریورس بھی لگائے گا کہ نہیں میرے پاس تو
ختم ہو جائیں گے،
میرے ختم ہو جائیں گے. نہیں بیٹا دیکھو آپ کو جو لینا ہے لو، لیکن یہ آپ کی جو ہے نا وہ بجٹنگ ہے، آپ جو چاہو لو، آپ اس کو یہ فری ہینڈ دے، اس سے بچہ خوش ہوگا. لیکن جیسے آپ کہیں گے نا کہ بیٹا دیکھو اتنے روپوں کے اندر آپ نے یہ لینا، یہ آپ کے ہیں، آپ نے خرچ کرنا ہے، تو اس کی جو سینس ہے نا وہ ڈیولپ ہوگی. یہ جو ماں باپ بعض اوقات کرتے ہیں نا کہ بچے کی ہر خواہش کو پورا کرنے جاتے ہیں، اس کی عادت بن جاتی ہے تو اس کی تربیت نہیں ہو پاتی. اچھا جیسے ہی بچہ 10-12 سال 15 سال کا ہو جائے تو اب اس کو آپ سمجھا بھی سکتے ہیں، سینسیبل ایج ہو جاتی ہے. تو بچوں کے لیے تو میں مشورہ دوں گا کہ کسی نہ کسی حد تک ان کو جیب خرچی دیں اور ان کو اس طرح سے خرچ کرنا سکھائیں. اچھا پھر ان کی تربیت کریں، خریدنے میں ان کو فری ہینڈ، جب ٹوائے لینا ہے تو اس کو یہ نہ کہیں گے بیٹا آپ نے کار ہی لینی ہے، آپ نے جہاز ہی لے لینا ہے. آپ کار لینی ہے، جہاز لینی ہے، ڈرون اڑانے والا لینا، جو مرضی لیں آپ، وہ آپ کی مرضی، لیکن اتنوں کے اندر. اچھا پھر جب اس نے لے لیا تو اب آپ اس کو سمجھا سکتے ہیں کہ بیٹا اگر آپ اس کے بجائے یہ لے لیتے تو یہ زیادہ بہتر تھا. سمجھائیں اس کو، امفیسائز نہ کریں، یہ بھی نہ کریں کہ اس کو اپنا فیصلہ ہی نہ کرنا پڑے، یہ بھی اس کی پرسنالٹی کو ڈیمیج کرے گا، اور اتنا آزاد بھی نہ کریں کہ آپ مشکل کے اندر آ جائیں. تو میرا خیال ہے کہ اگر اس طرح سے آپ بچوں کو لے کے چلیں گے تو انشاءاللہ دو طرفہ فائدہ ہے، ایک تو بچے کے ابھی سے تربیت ہو رہی ہے کہ مجھے اپنا خرچ جو ہے وہ اپنے حساب سے کرنا ہوتا ہے، دوسرا میری ہر خواہش پوری ہوگی ایسا بھی نہیں، لیکن میرے والدین جو ہیں وہ میری کچھ نہ کچھ خواہشات پورا کرتے ہیں، مجھے فری ہینڈ بھی دیتے ہیں، تو اس کا جو آپ سے لو ہے، محبت ہے، جو کانفیڈینس ہے وہ بھی بیٹر رہے گا. اچھا یہی آپ اپنی بچوں کی امی کے ساتھ بھی کر سکتے ہیں، اس کا بھی بجٹ باندھ دیں. یہ ہر تقریب پر جو آپس میں یہ جو آپ لین دین میں جو کر رہے ہوتے ہیں، تال میل جو ہو رہا ہوتا ہے، تو اس کی ایک وجہ یہ بھی ہوتا ہے کہ نہ آپ نے کوئی ان کو ڈیفائن کیا، نہ ان کے ذہن کے اندر کوئی ایسی بات ہے. آپ اپنے ایکسپینس اور اپنی انکم کو ان کے ساتھ شیئر کریں اور ایک بجٹ کر دیں کہ بھائی سال میں اتنا خرچ ہم لباس پہ کر سکتے ہیں، اتنا ہم شوز پہ کر سکتے ہیں، اتنا ہم کھانے پینے پہ جو ایکسٹرا ہے یہ کر سکتے ہیں. تو اس سے انشاءاللہ ان کی تربیت بھی رہے گی، اور یہ جو ہمارے معاملات ہوتے ہیں اور جو آپس میں اختلافات ہوتے ہیں تو بہت حد تک انشاءاللہ یہ کور رہیں گے.
جیسے فرمایا نا اسد بھائی نے بجٹنگ، واقعی ایک بڑا امپورٹنٹ ٹاپک ہے، بلکہ مجھے تو یہ بھی مشورہ آیا تھا کہ بجٹ پر ایک پروگرام کیا جائے. اور مہمان نوازی پر جو اسد بھائی نے فرمایا، یہ مہمان آتے ہیں، اسد بھائی ایک دو دفعہ میں نے آپ سے مشورہ کیا تھا، ماشاءاللہ آپ کی جو ایک ریسرچ ہے اور آپ کا مطالعہ ہے ماشاءاللہ فضیل باپو کا ہے، تو آپ نے مجھے ٹپس دیے تھے، تو وہ مجھے ابھی تک یاد ہے، میں نے کئی دفعہ اس کو امپلیمنٹ کیا. تو آج میرے ذہن میں آ رہا تھا کہ گھر میں اگر مہمان آتے ہیں تو ان کے مینرز، ان کو ڈیل کرنا، پھر رحمت ہیں لیکن ہم خود اس کو زحمت بھی بنا لیتے ہیں. ہم نے آپ کو پکچر دکھائی تھی تو اس کے جوابات بھی آئے ہیں، درست جواب کا اعلان تو آخر میں ہوگا، لیکن کچھ میں نام لے دیتا ہوں. یہ کہ طلحہ بن وحید ڈالمیا کراچی، انہوں نے جواب دیا ہے، جواب کیا ہے وہ ہم بعد میں بتائیں گے. ابو محمد حنزلہ فرام لیاری، انہوں نے کچھ جواب دیا ہے، ایک ان سی پکچر دکھائی گئی تھی. ایک ہمارے ظہیر بھائی جو ہیں مظفر آباد کشمیر، کچھ میں نام لے دوں دل جوئی کی نیت سے، کیونکہ ایک دفعہ مجھے پیغام آیا تھا کہ بھائی ہم میسج کرتے ہیں آپ نام ہی نہیں لیتے ہمارا، تو لے دیتے ہیں بھائی نام. محمد زبیر چشتیاں، تو انہوں نے بھی ایک جواب دیا ہے. اچھا جی، اور محمد اویس نعیم، انہوں نے جواب دیا ہے. میاں عباس، انہوں نے بھی جواب دیا ہے. کچھ اور بھی میسیجز ہیں، ابراہیم مدنی کورنگی، تو بہت سارے میسیج تو ماشاء اللہ بہت آ گئے بھائی. یہ چلیں اب جو ہے کچھ ایک سوال بھی ہے وہ میں پڑھتا ہوں بعد میں، کال بھی ہے، کال دیجیے گا ذرا.
صاحب آپ یہ بتائیں کہ اخراجات میں کیسے کمی کی جا سکتی ہے؟
یہ تو بھائی آپ کے ہاتھ میں، جتنا چاہیں کھول دیں، جتنا چاہیں اس کو بند کر دیں. جیسے سید فضیل شاہ صاحب نے بھی بتایا یہ کہ پیسے آنے کی پائپ لائن تو ایک ہی ہے، جانے کے راستے بہت زیادہ ہیں، تو اس کو مینیج کیجئے. اور تھوڑا بہت میں اسی پہ دیکھ رہا تھا تو کسی نے یہ بھی مشورہ دیا کہ اپنی جو بجٹنگ کریں اس میں کچھ پرسنٹ جتنا آپ کے لیے پاسبل ہو وہ بجٹ کے نام پر
और उसको इमरजेंसी एक्सपेंस के नाम पर कुछ रखते रहें, वो आपकी सेविंग है, वो सेविंग कभी इमरजेंसी में काम आ सकती है। अच्छा, जितना कमाते हैं सारा ही खर्च कर देंगे, बल्कि एक तादाद तो जो है वो जितना कमाती है उससे ओवर लिमिट चली जाती है। अच्छा, आपकी इनकम 25-30-40 हज़ार है और आप मुकाबला कर रहे हैं लाख वाले से, तो गोया यूं हुआ कि आप बाइक पे जा रहे हैं और आप मुकाबला कर रहे हैं कार वाले से, आपकी जो स्पीड है वो 70-80-100 पे जा सकती है बाइक की और वो जा रहा है 160-200 पर। खैर, हमारे यहाँ तो इतनी स्पीड अलाउ नहीं है, तो आप अपनी लिमिटेशन देखिए, आपकी इनकम कितनी है, जो भी खर्च करना है उसी के अंदर अंदर करना है ना। ये तो इतने मकसद अपने पाँव क्यों फैला देते हैं, कहते हैं ना कि जितनी चादर उतने ही पाँव फैलाएं। मैं ये पढ़ रहा था कि ज़रूरत तो फ़कीर की भी पूरी हो जाती है, लेकिन सहूलियात, लग्जरीज, आसाइशें ये बादशाहों के भी पूरी नहीं होती। ख्वाहिश कहाँ कम होती है, अब ये चाहिए, अब ये चाहिए, अब ये करना है, घर बहुत छोटा पड़ता है, बड़ा चाहिए। तो अगर अल्लाह ने दिया है तो ले लीजिए, नहीं है तो उस पर सब्र कीजिए, शुक्र कीजिए। एक बात याद रखिए कि ना शुक्रा बंदा बेसब्रा, ना शुक्रा बंदा ये परेशान ही रहता है, रोता ही रहता है, पूरा नहीं पड़ता, होता नहीं, आता नहीं, कोई सुनता नहीं और बस ये हो गया ये हो गया। तो रोने से तो आपका बजट जो है वो नहीं पूरा होगा, रोने से कोई इनकम नहीं आ जाएगी। अल्लाह का शुक्र करें हर हाल में, हाथ पांव सलामत है, मेहनत कीजिए, स्ट्रगल कीजिए, आमदनी के जायज़ तरीके और इख्तियार कीजिए। आजकल बहुत सारे ऐसे मामलात हैं कि लोग इख्तियार करते हैं, पार्ट टाइम करते हैं, ऑनलाइन बिजनेस करते हैं, बहुत सारी ऐसी चीज़ें हैं कि उसको इख्तियार करते हैं। बाज़ लोगों की तबीयत में तब्दीली नहीं होती, गुजारा होता है बस, ठीक है चल रहा है। तो ज़ाहिर बात है महंगाई भी अपनी जगह, जैसे असद भाई ने बताया, फिर फैमिली मेम्बर्स भी बढ़ जाते हैं, बंदे का ज़ाहिर बात है एक्सपेंस भी बढ़ता है, तो हमें अपनी इनकम भी बढ़ाना होगी। लेकिन खर्चे बढ़ाकर इनकम बढ़ाएंगे तो आजमाइश में आ जाएंगे। अपनी इनकम के मुताबिक खर्चा कीजिए, बल्कि उससे भी कम खर्च कीजिए, ताकि इमरजेंसी के लिए कुछ बच जाए। बीमारियां आ जाती हैं, आजमाइश आ जाती हैं, कुछ त्यौहार आ जाते हैं, तो कुछ ऐसी सेविंग हो। ये बापू क्या फरमाते हैं, सेविंग कैसे करें भाई?
बजटिंग है ना, ज्यादातर जो फोकस होता है वो जी अखराजात ही पे होता है, जी आमदनी बढ़ जाए। मतलब दो चीजें हैं, या तो आमदनी बढ़ेगी या अखराजात कम करें। लोग आमदनी बढ़ाने पर रो रहे होते हैं, अखराजात कम करने पे नहीं होते। हालांकि बात तो ये, इसको करोगे तो वो ऊपर जाएगा, उस पर करोगे तो ये ऊपर जाएगा, दोनों तरफ से। लेकिन हमारा होता है कि जी इनकम बढ़ जाए, अखराजात एक्सपेंस पे कंट्रोल करने की कोशिश नहीं करते। देखिए बजटिंग के अंदर बहुत सारी चीजें शामिल होती हैं। एक अनएक्सपेक्टेड एक्सपेंस के तौर पे भी अपना एक बजट रखा करें। जैसे कोई भी चीज आ सकती है ना, वो खुदा ना खास्ता कोई बीमारी आ गई, कोई चीज आ गई, अब एंड टाइम पे प्रॉब्लम है, पहले जी कुछ बचे हुए थे तो वो हमने उड़ा दिए पहले, अब एकदम तौर पर हमें परेशानी आ गई तो अब हम आजमाइश का शिकार हो गए। हम अपनी बजटिंग में बहुत सारी चीजें रखते हैं, लेकिन मैं एक अर्ज करना चाहूंगा तमाम मदनी चैनल के नाज़रीन से कि राह खुदा में खर्च करना भी अपने बजट में रखें। ये वो चीज है जो आपके रिस्क में बरकत लेकर आती है, और ये हमारी बजटिंग में नहीं होती। हमारी बजटिंग में सारी चीजें होंगी, रेंट आगे पीछे नहीं हो सकता, ट्रेवलिंग आगे पीछे बहुत कम हो सकती है, ये वो खर्चे जो डे टू डे के आपके होने ही होने हैं। खाने पीने के खर्चे आप उसको कट डाउन नहीं कर सकते हैं, बच्चों की स्कूल की फीस है, उनकी ट्रेवलिंग है, आना जाना, मतलब कुछ चीजें फिक्स हैं। लेकिन जो बाकी चीजें हैं उनमें अगर हम देखें तो बहुत सारी हम बचत कर सकते हैं। लेकिन एक फैक्टर जो हमारी बजटिंग में और हमारी जिंदगी में बहुत कम है वो राय खुदा में खर्च करना है। और ये बरकत लेकर आता है, एक दो के दस मिलेगा। अब आप गौर करें, यहाँ पर तो जेब से फालतू दे रहे होते। मैं मिसाल अभी शुरू होने से पहले पूछा था यहाँ पर सिगरेट का पैकेट कितने का है, तो मुझे तो नहीं पता यहाँ पर कितने का, यूके के हिसाब से अभी मुझे इन्होंने एक ने बताया कि 200 रुपए। मतलब एक सिंपल कैलकुलेशन करें, आप रो रहे हैं, आप परेशान हैं, और यहाँ पर होटल जो है और सुबह 4 बजे तक खुले हुए, 5 बजे तक मैंने देखा है सब बैठे हुए, ज्यादातर यंगस्टर जो कह रहे होते इस मुल्क में कुछ नहीं है, बाहर मुल्क में यही 14-14, 16-16 घंटे काम करते हैं। यहाँ पर वालिद साहब की कमाई होटल पे बैठ के उड़ाते हैं, 4-4 कप चाय पी रहे होंगे, चाय का कप भी मुझे कितना नहीं पता। मैं सिर्फ सिगरेट की कैलकुलेशन दे दूं, 200 रुपए का मुझे बताया गया कि एक पैकेट है, और जो नॉर्मल सिगरेट पीने वाले होते हैं वो 2 पैकेट खत्म करते हैं। अगर आप एक पैकेट भी मिनिमम ले लें, चले आप इसके महीने के लगा लें कितने, 6,000 रुपए बन गए। साल के आप लगा लें 72,000 बन गए, 72,000 रुपए। अगर आप 10 साल से सिगरेट पी रहे हैं और आप रो रहे हैं बैठ के, यानी कि 10 साल से आप कर रहे हैं, तो ये कितने पैसे बन गए, आपकी गाड़ी वाड़ी सब कुछ मिल जाएगा।
ये सोच रहा हूँ आपकी कैलकुलेशन बनाई ना, तो ये तो कार आ जाती है आराम से
7 लाख, मतलब आपको कह रहा हूँ 8-10 लाख कहीं भी नहीं गए। अच्छा, इसी चक्कर में फिर बीमारी लगी,
सही
डॉक्टर साहब को जो पैसे दिए आपने, जो पान गुटखा खाते सिगरेट, इससे बीमारी लगती है। अगर ये सारी चीजें कैलकुलेट करें फ्यू इयर्स के अंदर, 4-5 लाख तो आपने वैसे ही दे दिए, और फिर आप अगर बैठकर रो रहे होंगे जी पूरा नहीं हो रहा, इस मुल्क में महंगाई हो गई है, यहीं के नौजवान दूसरे मुल्कों में जाकर 16-16, 18-18 घंटे काम करते हैं, अपने मुल्क की कदर नहीं होती। अगर वही काम अपने मुल्क में कर रहे हैं उतना, उतनी मेहनत से, उतनी क्या कहते हैं ऑनेस्टी से, तो ये मुल्क बहुत तरक्की कर सकता है, अल्लाह ने इस मुल्क को बहुत नवाजा है। लेकिन अब वही बात है कि हम अपने ही मुल्क में कचरा हम फेंकते हैं, अपने ही मुल्क में किसी ने नहीं बोला कि ऊपर से थैली फेंक दें, गाड़ी का शीशा नीचे करें, पता है कि बाहर मुल्क में फाइन हो जाएगा, कैमरे लगे हैं, अपने मुल्क में कचरा हम फेंकते हैं, कहते हैं जी हम टैक्स यहाँ वैसे ही नहीं देते, बहुत कम देते हैं लोग। अब उस टैक्स के ऊपर ही इतना काम चल रहा है कि आपने काम बढ़ा दिए और लोगों के, तो हमारा भी एक इन्फ्लुएंस है इस मुल्क के अंदर एक्सपेंस बढ़ाने का, और ये क्या कहते हैं ये जो अखराजात हैं बढ़ने का।
सेविंग में भी एतदाल होना चाहिए, बाज़ औक़ात सेविंग इतनी ज्यादा हम अपने ऊपर लाजिम कर लेते हैं कि हमारा मंथली एक्सपेंस जो है ना वो
डे टू डे वाला भी आजमाइश में आ जाता है।
तो इसके अंदर खास तौर पर जो सैलरी पर्सन है और एवरी सैलरी पर्सन है, वो बेचारा जब अपना घर बनाने के लिए जाता है ना तो उसकी जिंदगी निकल जाती है, कमर दोरी हो जाती है, वो घर तो बन जाता है उसका 20-25 साल के अंदर, लेकिन ये जो 20-25 साल उसके और उसके फैमिली के गुजरते हैं ना वो बड़ी आजमाइश में होते हैं। हमने कई लोग देखे कि इतना बड़ा टारगेट बाजों का सेविंग का ले लेते हैं कि जिसके बाद वो मंथली एक्सपेंस में बड़ी आजमाइश का शिकार हो जाते हैं। तो वही एतदाल वाली बात है, 70-80% आप अपने बुनियादी जो अखराजात हैं, किचन है आपका, फीसिस है, बिजली का बिल है, नेसेसरी ट्रेवलिंग है, इसमें आप करते हैं 5-7% ये लाजमी रखें अल्लाह की राह में खर्च करने के। आप 1 लाख रुपए कमा रहे हैं तो कम अज कम 5,000 रुपए आपने भाई ये दावत इस्लामी के हो गए, ये यूं समझे कि बिजली का बिल जैसे जरूरी है ना ऐसे ही मैंने देना है, मस्जिद में देना है, मदरसे में, जो भी अल्लाह की राह में खर्च करने का है, तो ये हो गया। अच्छा, बचत के बारे में जो कहा जाता है कि 15-20% से ज्यादा बचत की तरफ आप ना जाएं, फिर अगर आप इससे ज्यादा जाते हैं तो आपके जो एक क्वालिटी लाइफ है, देखिए एक होता है लाइफ, वो तो हम गुजार रहे हैं, यानी जब तक मौत
गुजारे वाली
तब तक जिंदगी गुजारनी है,
सही,
तो इसको कहते हैं लाइफ। आपने जिंदगी तो गुजारी, लेकिन व्हाट इज द क्वालिटी ऑफ योर लाइफ, कि आपने जो इस दुनिया के अंदर 40-50-60 साल गुजारे वो किस अंदाज पर गुजारे। तो अगर आप 15-20% से ज्यादा सेविंग की तरफ जाएंगे तो दैट मीन्स यू आर इफेक्टिंग योर क्वालिटी ऑफ लाइफ, तो क्वालिटी ऑफ लाइफ भी डिस्टर्ब नहीं होनी चाहिए। अच्छा, एक और बड़ा अजीब ट्रेंड है कि 20-22 साल से उमूमन हमारे यहाँ कमाना शुरू हो जाते हैं और 40-50 साल तक वो इतनी मेहनत करते हैं अपनी क्वालिटी लाइफ, क्वालिटी जो टाइम है उसको रगड़े के अंदर इतना गुजारते हैं कि 50 साल के बाद हो सकता है अच्छी सेविंग्स तो हो गई, लेकिन अब पैसों को खा खा के तो नहीं बंदे ने जीना ना। अब वो जो क्वालिटी लाइफ थी आपकी, जिसमें आपने कायनात का मुशाहिदा करना था, अल्लाह की कुदरत के नज़ारे करने थे, अल्लाह पाक ने जो आपके लिए बनाया है उसको देखना था, उसे इंजॉय करना था, 50 साल के बाद अब क्या करेंगे। तो ये भी एक मयान रवि के अंदर है कि आप अपनी सेविंग्स में इतना भी ज्यादा ना चले जाएं कि जिससे आपकी जो डे टू डे की लाइफ है वो इफेक्ट हो। अल्लाह पाक की रहमत पर बंदा उम्मीद रखे, ज्यादा हिर्स ना करे, बहुत ज्यादा इस तरफ ना जाए, तो 10-15% जो है आप सेविंग्स में रखें। और यहां पर अपने घर वालों के लिए खास तहाइफ भी आप दें, इसके अंदर ये भी बजटिंग में शामिल होना चाहिए। बाज़ औक़ात हम लोगों के लिए बहुत कुछ कर रहे होते हैं, बाहर वालों के लिए, दोस्तों के लिए बहुत कुछ कर रहे होते हैं, लेकिन अपने घर वालों के लिए, माँ बाप हैं, बहन भाई हैं, बच्चों की अम्मी हैं, उनके लिए हमारे पास कुछ भी खास नहीं होता। अच्छा, आप कहेंगे कि यार ये सब तो बच्चों के लिए, देखें वो तो है ही उनके लिए, लेकिन मिसाल के तौर पर आप वालिदा के लिए आज कोई खास चीज लेकर गए, भले उसकी कीमत 100 रुपए है, आपने लाखों माँ पे खर्च किए होंगे, लेकिन आप कहेंगे अम्मी ये आपके लिए मैं लेकर आया हूँ, तो वो जो एक स्पेशलिटी है ना, वो फीलिंग्स, उसकी कीमत नहीं होती, वो एक अलग चीज होती है। तो कुछ ना कुछ 2-5% जो है वो अपने घर वालों के लिए, इवन के अब तो ये भी कहा जाता है कि भाई आप अपने ऊपर भी तो खर्च करें। बाज लोग सेविंग्स के चक्कर में और दोस्तों के या बाहर वालों के उसमें اپنی زندگی کو جو ہے انہوں نے مشکل میں اپنا علاج نہیں کروائیں گے، یعنی بیماری کے ساتھ چل رہے ہوں گے، حالانکہ اس پر ایسا نہیں ہے کہ یہ خرچ نہیں کر سکتا، تھوڑا موٹا خرچ ہے اس پر کمپرومائز کر رہے ہوں گے. اچھا جتنا اچھا پہننا چاہیے آپ کی انکم کے مطابق اتنا اچھا نہیں پہنیں گے، اتنا اچھا نہیں کھائیں گے. تو جس کو کہتے ہیں نا پیٹ کاٹنا، وہ بھی میانہ روی کے ساتھ ہو تو اچھا ہے، ورنہ زندگی تو ایک ہی بار ملی ہے، گزر جائے گی. اچھا ایسے بھی لوگوں کو دیکھیں، ہو سکتا ہے ناظرین میں ہمارے پاس اس وقت موجود ہوں، ان کو میں ایڈریس کرنا چاہوں گا جو ینگسٹرز ہیں. 60 سال 50 سال کے بعد جا کر نا بعض اوقات بندہ اپنے ماضی کو دیکھتا ہے اور بہت ساری نا افسردگی ہو جاتی ہے کہ یار کاش اس وقت میں یہ کام یوں کرتا. تو وہ میانہ روی ہم نے کہیں پر مینٹین نہیں کی. جیسے فیملی کو ٹائم دینا ہے، اب بعض اوقات کمانے کے چکر میں یا کسی بھی اور کام میں اپنے بچوں کو ٹائم نہیں دیتے. اب جب 50 سال کے ہو گئے، اب جب پیچھے مڑ کے دیکھتے ہیں کہ یار میں نے تو اپنی زندگی دوسروں کے لیے جی، اپنے بچوں کو وقت نہیں دیا، پھر افسوس ہوتا ہے. تو انکم کے اندر بھی، ٹائم کے اندر بھی، یہ ساری کوالٹی آف لائف کی چیزیں ہیں.
آپ سے سوال کیا گیا تھا کیونکہ ٹائم ہمارا پروگرام کا جو ہے وہ ختم کی طرف ہی ہے، چند منٹ رہ گئے ہیں، تو کئی سوال کے جواب آئے ہیں میرے پاس، یہاں میسیجز بھی ہیں، کچھ تو میں نے پڑھ کے سنائے تھے. یہ ماشاء اللہ ہمارے مکہ شریف سے بھی میسیج ہے، اور حمزہ والا سے بھی میسیج ہے، اور بھی کچھ میسیجز اس پر ہیں. اور درست جواب دینے والوں کا جو ہے وہ پورا اندازی سید صاحب کے ہاتھ سے ہوگی انشاءاللہ. تو سید فضل شاہ صاحب،
ماشاءاللہ ہم دیکھ رہے ہیں،
تو ذرا نکال لیں بھائی. آپ کے مبارک ہاتھ سے بھی اور آپ کے مبارک زبان سے بھی.
ماشاء اللہ، ابراہیم مدنی، کرنگی، کراچی.
کیا بات ہے بھائی، یہ تو یہ آج جو درست جواب دینے والوں میں قرآن اندازی میں جن کا نام نکلا ہے وہ ہے ابراہیم مدنی کورنگی. تو انشاءاللہ ہماری مجلس آپ تک پہنچائے گی یہ فرض علوم. اور بھی میں مدنی چینل کے ناظرین سے عرض کروں گا کہ اس کتاب کو لیں، مکتبۃ المدینہ سے حاصل کریں اور اس کو پڑھیں، پڑھنے کی ترغیب دلائیں. اور آج جو ہمارا درست جواب تھا وہ کہ مسجد جن مکہ مکرمہ، تو اس کی بھی اپنی ایک ہسٹری ہے اور اس کے بھی اپنے ایک واقعات ہیں. اللہ مکہ مدینہ کی زیارت نصیب فرمائے، اللہ ہمارے رزق حلال میں برکت عطا فرمائے. آمین بجاہ نبی الامین صلی اللہ علیہ وآلہ وسلم.